दु खका मिथकहरू स्टिफलर द्वारा हामी सबैलाई केही मिथकहरू सिकाइएको छ जब हामी हुर्कन्छौँ र तीमध्ये धेरैजसो स्पष्ट रूपमा हानिरहित छन्। तर केही मिथकहरू छन् जुन अत्यन्त हानिकारक छन्। त्यहाँ सबै प्रकारका चीजहरू छन् जुन हामीले सुनेका र अवशोषित गरेका छौँ, जुन संसारले हामीलाई सिकाएको छ कि सत्य होइन। आफ्नो बारेमा मिथकहरू, परमेश्वरको बारेमा मिथकहरू र जीवन र भविष्य र पैसा र यौन र सम्बन्धहरू बारे मिथकहरू, स्वर्ग र नरकको बारेमा मिथकहरू, तीमध्ये केहीले तिनीहरूसँग केही अत्यन्त नकारात्मक परिणामहरू ल्याउँछन्। एउटा मिथक जसले अरू धेरैलाई अन्डरगर्ड गर्दछ, यसले फरक पार्दैन जबसम्म तपाईँ इमान्दार हुनुहुन्छ भने तपाईँले के विश्वास गर्नुहुन्छ। के तपाईँले त्यो कहिल्यै सुन्नुभएको छ? पक्का तपाईँसँग छ? तपाईँले के विश्वास गर्नुहुन्छ त्यसले फरक पार्दैन जबसम्म तपाईँ इमान्दार हुनुहुन्छ। त्यो यति परिपक्व सुनिन्छ, त्यो यति मिलनसार लाग्दछ, यति राजनीतिक रूपमा सही। तर यो सामान्यतया स्वीकृत क्रिसको समस्या हो, यो बेतुका छ, यो बिल्कुल हास्यास्पद छ, यो बोली छ र यो तर्कहीन छ। जब तपाईँ जीवनमा जानुहुन्छ तपाईँले फेला पार्नुहुनेछ कि त्यहाँ धेरै पटक विश्वासहरू छन् जुन एक अर्काको विरोधी हो। ती दुवै सत्य हुन सक्दैनन्, त्यो असम्भव मात्र हो। केही हप्ता अघि मेरी श्रीमती र मैले फोन मार्फत एक निश्चित समयमा एक निश्चित स्थानमा हुने व्यवस्था गरेका थियौँ। तपाईँलाई थाहा छ हामी कत्तिको व्यस्त छौँ, दुई कार परिवार प्रकारको चिज, र मैले गलत बुझे। मलाई विश्वास थियो कि म उसलाई निश्चित समयमा एक निश्चित ठाउँमा भेट्न चाहन्छु र त्यो विश्वास थिएन। अब के तपाईँ इमान्दार हुनुहुन्छ भने तपाईँले जे विश्वास गर्नुहुन्छ त्यसलाई पत्याउनु ठिक हो। हामी दुवै इमान्दार थियौँ तर कहिल्यै भेटघाट भएनौँ। यसले हामी दुवैलाई हाम्रो दिनको करिब 3 घन्टा खर्च गरियो। तपाईँ देख्नुहुन्छ कि तपाईँ इमान्दार हुन सक्नुहुन्छ तर तपाईँ इमान्दारीपूर्वक गलत हुन सक्नुहुन्छ। म अर्को रात च्यानल सर्फ गर्दै थिएँ र केही आतंककारीहरूको बारेमा एउटा चलचित्रको बीचमा पुगे जसले कम्प्युटर र प्रमुख एयरपोर्टहरूको लागि रडार सङ्केतहरू पुनः व्यवस्थित गरेका थिए। यो काल्पनिक फिल्ममा एउटा हवाईजहाज अवतरण गर्न आउँदै थियो। पाइलटले सोचे कि तिनीहरू जमिनबाट 300 फिट माथि छन् जब वास्तवमा तिनीहरू बादलहरूबाट आएका थिए, रनवे त्यहाँ थियो र तिनीहरू दुर्घटनाग्रस्त र जल्यो। तर तपाईँले पाइलटलाई 300 फिट माथि हुनुहुन्छ भन्ने सोचेको देख्नुभयो। ऊ इमान्दार थियो, ऊ इमान्दारीपूर्वक गलत थियो। त्यहाँ विश्वासहरू छन् जुन हामीले सामना गर्छौँ, यदि हामीले तिनीहरूलाई सच्याउँदैनौँ भने हामीलाई दुर्घटना र जलाउने कारण हुनेछ। विश्वासको बारेमा केही धेरै सरल सिद्धान्तहरू छन्। यीमध्ये केही प्राथमिक र आधारभूत लाग्न गइरहेका छन् किनभने तिनीहरू हुन्। यीमध्ये केही हामी सचेत पनि छैनौँ तर जरामा जाउँ र यसलाई निर्माण गरौँ। तपाईँले विश्वास गर्ने कुरा रोज्नुहुन्छ। यो सत्य हो कि हाम्रो जीवनमा धेरै प्रभावहरू छन् तर कसैले पनि तपाईँलाई केही विश्वास गर्न बाध्य गर्दैन। यदि म केही विश्वास गर्न चाहन्न भने मलाई आवश्यक छैन। यदि म कुनै कुरामा विश्वास गर्न चाहन्छु भने म सक्छु। मलाई कसैले रोक्न सक्दैन। यदि म बाइबल परमेश्वरको वचन हो भनेर विश्वास गर्न चाहन्छु भने म विश्वास गर्न सक्छु र म गर्छु। यदि रिपब्लिकन र डेमोक्र्याटहरू एक गतिरोधमा छन् भने तपाईँ डेमोक्र्याटलाई विश्वास गर्न छनौट गर्न सक्नुहुन्छ वा तपाईँ रिपब्लिकनहरूलाई विश्वास गर्ने छनौट गर्न सक्नुहुन्छ। यसले कुनै फरक पार्दैन, तपाईँ जे चाहनुहुन्छ विश्वास गर्न रोज्न सक्नुहुन्छ। कसैले पनि तपाईँलाई केही विश्वास गर्न बाध्य पार्दैन। बिन्दु यो हो कि तपाईँले विश्वास गर्नुभएकोमा तपाईँले अरू कसैलाई दोष दिन सक्नुहुन्न। मेरा आमाबाबु, मेरा शिक्षकहरू र मेरा साथीहरूले मेरो विश्वासलाई प्रभावित गरे तर तिनीहरूले तिनीहरूलाई नियन्त्रण गरेनन्। हामीसँग भएका विश्वासहरूको विश्लेषण गर्दा यो मुख्य बिन्दु हो। तपाईँले वर्षौँदेखि गलत भएको विश्वासलाई अँगालेको पाउन सक्नुहुन्छ तर तपाईँले त्यो विश्वासलाई परिवर्तन गर्न सक्नुहुन्छ। परमेश्वरले हितोपदेश 8:10 भन्नुभयो, चाँदीको सट्टा मेरो निर्देशनहरू छान्नुहोस्। रोमी 1:25 पावलले केही भ्रष्ट भक्तिहीन मानिसहरूको बारेमा कुरा गर्छन् र भने तिनीहरूले परमेश्वरको सत्यलाई झुटमा बदले। के तपाईँले यी पदहरूमा समानता भएका दुईवटा कुराहरू देख्नुहुन्छ? विचार भनेको छनौट हो, आफूले विश्वास गरेको रोज्नु हो। तपाईँको विश्वासले तपाईँको व्यवहारलाई नियन्त्रण गर्छ। अर्को शब्दमा, मैले कसरी काम गर्छु भनेर तिनीहरूले निर्धारण गर्छन्। हितोपदेश अध्याय 4:23 भन्छ, सबैभन्दा माथि आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस् किनकि यो जीवनको वसन्त हो। मलाई सुसमाचारको अनुवादले यो विशेष उखान प्रस्तुत गर्ने तरिका मनपर्छ। तपाईँ के सोच्नुहुन्छ? होसियार हुनुहोस्, किनकि तपाईँको जीवन तपाईँको विचारहरूले आकार दिन्छ। यो एकदम सही हो। पुरानो किङ जेम्स संस्करण भन्छ, मानिसले आफ्नो हृदयमा सोचेको जस्तै हो। जीवनमा गर्ने हरेक कर्मको पछाडि कुनै विश्वास हुन्छ। जब तपाईँ कुर्सीमा बस्नुहुन्छ, तपाईँ सचेत वा अन्जानमा विश्वास गर्नुहुन्छ कि यसले तपाईँको वजनलाई समर्थन गर्दछ। अब हामी मध्ये कसैको लागि जसले विश्वासको ठूलो कार्य लिन सक्छ, तर त्यो विश्वास हो। जब तपाईँ आज बिहान आफ्नो कारमा जानुभयो, इग्निसनमा चाबी राख्नुभयो र यसलाई घुमाउनुभयो, तपाईँले विश्वास गर्नुभयो कि कार सुरु हुँदैछ। हामीले गर्ने हरेक कार्यको पछाडि विश्वास हुन्छ। समस्या तब आउँछ जब मेरो विश्वास गलत हुन्छ, किनभने मेरो विश्वासले अझै पनि मेरो व्यवहार निर्धारण गर्नेछ। केही व्यावहारिक अनुप्रयोगहरू हेर्नुहोस्। यदि तपाईँ एक अर्का व्यक्ति हुनुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईँ कसरी कार्य गर्न जाँदै हुनुहुन्छ भन्ने लाग्छ। राम्री अलङ्कार। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ एक अनाडी व्यक्ति हुनुहुन्छ, तपाईँ आफैलाई सबै कुरामा ठेस लाग्नुहुनेछ। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ अरू कसैलाई विश्वास गर्न सक्नुहुन्न, तपाईँ सबैलाई शङ्कास्पद रूपमा हेर्दै जीवनमा जाँदै हुनुहुन्छ। तपाईँले उनीहरूलाई विश्वास गर्न नसकिने व्यवहार गर्नुहुनेछ। यदि तपाईँ बाइबल बुझ्न सक्नुहुन्न भन्ने विश्वास गर्नुहुन्छ भने तपाईँले यसलाई कहिल्यै पढ्नुहुने छैन। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि भगवान्ले तपाईँको वास्ता गर्दैनन्, तपाईँ प्रार्थना गर्नुहुन्न। यदि तपाईँ विश्वास गर्नुहुन्छ कि भगवान् तपाईँलाई प्राप्त गर्न बाहिर हुनुहुन्छ भने तपाईँले परमेश्वरबाट बस्नको लागि सक्दो गर्नुहुनेछ। तपाईँको प्रत्येक कार्यको पछाडि एक अनुरूप विश्वास छ। हेर्नुहोस्, बिन्दु यो हो कि यदि तपाईँको विश्वास गलत छ भने तिनीहरूले तपाईँको व्यवहारलाई असर गर्छ। त्यसैले हाम्रा सबै विश्वासहरू जाँच गरिनुपर्छ। संसारले हामीलाई झुटा विश्वासको साथ बमबारी गर्छ। मेरो मतलब हामीमाथि बमबारी हुन्छ। यी फेला पार्नको लागि एउटा ठाउँ किराना पसलमा चेकआउट लाइन हो। एन्क्वायरर र ग्लोब हेडलाइनहरू हेर्नुहोस्। हरेक हप्ता क्यान्सरको लागि एक नयाँ उपचार छ। यदि तपाईँले यो मात्र खानुभयो भने क्यान्सर हट्नेछ। म विश्वास गर्न चाहन्छु त्यो लेखको छेउमा बाहेक पृथ्वी भ्रमण गर्नको लागि पछिल्लो एलियनको बारेमा हो। मेरो एक प्रचारक मित्रले मलाई साँच्चै रमाइलो गरेको एउटा क्लिप निकाल्यो। यसले भन्यो, नयाँ खोज बोसो जलाउने प्रार्थनाहरू। सम्पूर्ण लेखले भन्यो, तपाईँले यी प्रार्थनाहरू मात्र प्रार्थना गर्नुहोस् र पाउन्डहरू पग्लिनेछन्। अब के विश्वास गर्ने जान्न गाह्रो छ, होइन? हामी भन्थ्यौँ, म यो देख्दा विश्वास गर्नेछु, तर तपाईँ अब यो पनि विश्वास गर्न सक्नुहुन्न। टेक्नोलोजी भर्चुअल रियालिटी भन्ने कुराको साथ आएको छ। तिमीहरूले तथ्य र काल्पनिक मिश्रण गर्छन् ताकि तपाईँ फरक बताउन सक्नुहुन्न, जस्तै चलचित्रहरू फरेस्ट गम्प र जुरासिक पार्क। त्यसो भए हामी वास्तवमै निर्धारण गर्न सक्दैनौँ कि हामीले जे देख्छौँ त्यो वास्तविक हो वा होइन। यी टेलिभिजन टक सोहरूमा पालना गरिएका मेरा आफ्नै शीर्ष 10 मिथकहरू निम्न छन्। तिमीहरू हास्यास्पद छैनन्, तर यी केही सांस्कृतिक मिथकहरू हुन् जुन मानिसहरूले अपवाद बिना नै खरिद गरिरहेका छन्। मेरो खुसी मेरो जिम्मेवारी भन्दा अगाडि आउँछ। तपाईँले चाहेको कुरा पाउनुभयो भने तपाईँ खुसी हुनुहुनेछ। त्यो झुट हो। संसार तपाईँलाई बाँच्न र खुसीको ऋणी छ। सबै विश्वासहरू समान रूपमा मान्य छन्। तपाईँसँग यो सबै हुन सक्छ। होइन, तपाईँले केही त्याग गर्नुपर्छ। दोषी महसुस गर्ने कुनै कारण छैन। तपाईँले केही पनि पर्खनु पर्दैन। मानिस मूलत असल र निस्वार्थी हुन्छ। तपाईँका सबै समस्याहरू अरू कसैको दोष हो। जवाफ तपाईँभित्र छ, किनभने हामी सबै भगवान् हौं। टक्सोहरूमा प्रचार गरिएको छ, यदि जवाफ म भित्र थियो भने मैले यो धेरै पहिले नै पत्ता लगाउने थिएँ। गर्नुहुने छैन। तपाईँले देख्नुहुन्छ कि ती चिजहरूका प्रकारहरू हुन् जुन बारम्बार हामी सुनिरहेका छौँ। 2000 वर्ष पहिले जब उहाँ आफ्नो 90 दशकमा हुनुहुन्थ्यो, प्रेरित जोनले चेतावनी दिएका थिए, प्रिय साथीहरू, हरेक आत्मालाई विश्वास नगर्नुहोस्, तर आत्माहरूलाई जाँच गर्नुहोस् कि तिनीहरू परमेश्वरबाट आएका हुन् र संसारमा सबै कुराको लागि पापी मानिसको लालसा, उसको आँखाको अभिलाषा र उसले गरेको र गर्ने कामको घमण्ड पिताबाट होइन तर संसारबाट आउँछ। संसारले हामीलाई झुटा विश्वासको साथ बमबारी गरिरहेको छ। त्यहाँ झुटा विश्वासहरू छन्। तपाईँको खुसी र तपाईँको भावनात्मक स्थिरतालाई असर गर्नको लागि एक विश्वास सत्य हुनु पर्दैन। यदि कोही अहिले नै एउटा ढोकाबाट भित्र पसेर कराउन थाले, आगो आगो, तर त्यहाँ आगो छैन, यसले हामीमध्ये धेरैको लागि धेरै फरक पार्दैन, किनकि तपाईँले कसैलाई त्यो अलार्मलाई जोरदार रूपमा चिच्याइरहेको सुन्नुभयो भने तपाईँले विश्वास गर्नुहुनेछ। त्यसपछि धेरै कुराहरू हुनेछन्। तपाईँको पल्स द्रुत हुनेछ, तपाईँको रक्तचाप बढ्नेछ, तपाईँको मांसपेशीहरू कडा हुनेछ र तपाईँको पेट एसिड स्राव गर्न सुरु हुनेछ। तपाईँ केवल एक नर्भस, बर्बाद, ठूलो भावनात्मक उथलपुथल बन्नुहुनेछ। यद्यपि यो सत्य होइन, यो दैनिक जीवनमा सबै समय हुन्छ र तपाईँ यो महसुस पनि गर्नुहुन्न। तिमी सत्य नभएका कुराहरूको चिन्ता गर्छौ। तपाईँ वास्तविक नभएका कुराहरूसँग डराउनुहुन्छ। तपाईँ आफ्नो जीवनलाई अर्थ र उद्देश्य दिनको लागि चिजहरूमा भर पर्नुहुन्छ जुन त्यसो गर्नको लागि कहिल्यै डिजाइन गरिएको थिएन। नतिजा भ्रम र दुःख हो। त्यसो भए विश्वास सत्य नभए पनि यसले तपाईँको जीवनमा भावनात्मक अशान्ति निम्त्याउँछ। यदि तपाईँ तनाव, अपराध, क्रोध, चिन्ता र भावनात्मक समस्याहरू हटाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा भएका गलत विश्वासहरूलाई स्पष्ट र सच्याउनुपर्छ। मैले एक मनोवैज्ञानिक डा क्रिस थर्मनको बयान फेला पारे। उनले भने, सत्य भनेको जीवनका कठिन चुनौतीहरूलाई वार्ता गर्नको लागि बाटो नक्सा हो। यो बिना हामी हराउँछौँ र भावनात्मक समस्याहरू विकास गर्छौँ जसले हामीलाई हराएको बताउँछ। हामी प्राय आधा सत्य वा सत्य होइन भन्ने कुरामा बस्छौँ किनभने यो सजिलो छ। त्यो एकदम राम्रो लाइन हो, उहाँ सही हुनुहुन्छ। त्यहाँ मनोवैज्ञानिकहरूले बनाएका केही छन् जुन म सहमत छैन, तर मलाई लाग्छ कि उहाँ लक्ष्यमा हुनुहुन्छ। उनले यो पनि भने, तर भावनात्मक स्वास्थ्यको लागि सत्य मात्र बाटो हो, अर्को कुनै बाटो छैन। त्यो एक महान उद्धरण हो, तर येशूको एक राम्रो थियो। यो अधिक शक्तिशाली र अधिक संक्षिप्त थियो र अनिवार्य रूपमा एउटै कुरा बन्यो। तिमीले सत्य थाहा पाउनेछौ र सत्यले तपाईँलाई स्वतन्त्र बनाउनेछ। पाठहरूको यो श्रृङ्खलाको लक्ष्य हामीलाई सिकाइएको र हामीमध्ये केहीले किनेका झुठहरूलाई पर्दाफास गर्नु हो। हामी सत्यलाई पनि उजागर गर्न जाँदैछौँ र सत्यले तपाईँलाई ती चिजहरूबाट मुक्त गर्नेछ जसले तपाईँको जीवनमा दुःख ल्याउनेछ। परम सत्यको एकमात्र स्रोत ईश्वर हुनुहुन्छ। त्यो राम्रोसँग चिन्ह लगाउनुहोस्। उहाँ परम सत्यको एकमात्र स्रोत हुनुहुन्छ। यसैया अध्याय 45:19 म प्रभु सत्य बोल्छु, म के सही छ भनेर घोषणा गर्दछु। येशु जो परमेश्वरका पुत्र हुनुहुन्थ्यो, शरीरमा आउनुहुने परमेश्वर हुनुहुन्थ्यो। जुनले भने, बाटो म नै हुँ, सत्य म नै हुँ र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। आधारभूत प्रश्न जुन तपाईँले आफैलाई सोध्नुपर्छ र प्रत्येक मानिसले तपाईँ क्रिश्चियन हुनुहुन्छ वा होइन भनेर सोध्नुपर्छ, मेरो जीवनको अधिकार के हुनेछ? मेरो मानक के हुन गइरहेको छ? मेरो कम्पास के हुन गइरहेको छ? मेरो गाइड के हुन गइरहेको छ? म मेरो जीवनको आधार के गर्न जाँदैछु? तपाईँसँग दुईवटा विकल्प छन्। तपाईँ यसलाई संसारमा आधारित गर्न सक्नुहुन्छ वा तपाईँ यसलाई शब्दमा आधारित गर्न सक्नुहुन्छ। या त तपाईँसँग मानिसले भनेको कुरा हो र मानिसले लाखौँ फरक विरोधाभासी कुराहरू बोल्नेछ, वा तपाईँले भगवान्ले भन्नुभएको कुरा पाउन सक्नुहुन्छ। तपाईँले आफ्नो जीवनलाई संस्कृतिले के भन्छ वा ख्रीष्टले के भन्नुहुन्छ त्यसमा निर्माण गर्न सक्नुहुन्छ। तपाईँलाई ती दुईमध्ये कुन बढी भरपर्दो लाग्छ? समस्या यो मात्र होइन कि मानिस प्रायजसो बेइमान हुन्छ र झुट बोल्छ। मानिसको समस्या यो हो कि हामी यति अज्ञानी छौँ कि हामी सत्य बोल्दैछौँ भन्ने सोच्दा पनि हामीलाई सबै सत्य थाहा छैन। न्युजविक पत्रिकामा कन्भेन्सनल विजडम भन्ने खण्ड छ। तपाईँले त्यो देख्नुभएको छ? यसको अर्थ के हो विचार गर्नुहोस्। परम्परागत बुद्धि भनेको आजको बुद्धिमानी हो। वास्तविक बुद्धि कहिल्यै परम्परागत हुँदैन। वास्तविक बुद्धि अनन्त छ। मानिससँगको एउटा समस्या भनेको हामी सधैँ बढी सिक्ने हो। त्यसो भए हामीसँग असीम बुद्धिमानी के हो भनेर पत्ता लगाउन गाह्रो छ। मैले केही वर्ष पहिले केही याद गरे जुन तपाईँमध्ये केही साँच्चै सम्बन्धित हुन सक्छ। हामी मध्ये 73 मिलियन बेबी बुमर बच्चाहरू हौं जो सबै समयको दोस्रो सबैभन्दा धेरै बिक्री हुने पुस्तकमा हुर्केका थिए, बाइबलपछि दोस्रो। त्यो किताब के हो थाहा छ? दा स्पोकको बेबी बुक। उनले लेखेका छन् हाउ टु रियर आफ्ना बच्चाहरू। त्यो पुस्तकमा अमेरिकीहरूको सम्पूर्ण पुस्ता हुर्किएको थियो। समस्या मात्र यो हो कि केही वर्ष पहिले आफ्नो 70को दशकमा डा स्पकले सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरे र उनले भने, उफ, म गलत थिए, तिमी के थियौ? धेरै ढिलो भयो, म कामविहीन छु। तपाईँ गलत हुनुको मतलब के हो? एक पुरै पुस्तालाई मानिसको सिद्धान्तमा पालना गरिएको थियो र उनी पत्ता लगाउन आउँछन् कि ती पहिलो स्थानमा कहिल्यै सही थिएनन्। त्यो परम्परागत बुद्धि हो। आज कलेज स्तरमा प्रयोग हुने विज्ञान पाठको औसत आयु 18 महिना हो। त्यो विज्ञान पाठको आयु हो। त्यस किसिमको वातावरणमा तपाईँले भोलिभर पढ्न नसक्ने कुरामा आफ्नो विश्वास राख्नुहुन्न, अन्यथा तपाईँले सोच्न सक्नुहुन्छ कि तपाईँ सफलताको सिँढी चढ्दै हुनुहुन्छ र तपाईँले यो गलत पर्खालमा झुकेको थाहा पाउनुहुनेछ। म मेरो जीवनको आधार के गर्न जाँदैछु? येशूले भन्नुभयो, स्वर्ग र पृथ्वी बितेर जानेछन् तर मेरो वचन कहिल्यै बितेर जाने छैन। दाउदले भने, हे प्रभु, तपाईँको वचन अनन्त छ, यो स्वर्गमा स्थिर छ। मानिसहरू हो, परमेश्वरको वचनले समयको परीक्षामा उभिएको छ जस्तो अरू कुनै कुराले गरेको छैन वा कहिल्यै हुने छैन। तपाईँ यसलाई तपाईँको मानक र तपाईँको कम्पास र तपाईँको गाइडबुकको रूपमा विश्वास गर्न सक्नुहुन्छ किनभने यो परम्परागत ज्ञानमा आधारित छैन। यो धेरै चरित्र र ईश्वरको अन्तिम ज्ञानमा आधारित छ। उहाँ परम सत्यको एकमात्र स्रोत हुनुहुन्छ। परमेश्वरको सत्यतामा आफ्नो जीवन निर्माण गर्नुहोस्। यो कुञ्जी हो। अब परमेश्वरको सत्य बाइबलको प्रत्येक पृष्ठमा पाइन्छ। यदि तपाईँ चाहनुहुन्छ भने म तपाईँलाई यसको प्रत्येक बिट पढ्न प्रोत्साहित गर्दछु। यो अन्ततः र सबैभन्दा स्पष्ट रूपमा येशू ख्रीष्टमा मूर्त रूप धारण गरिएको छ। पत्रुसले भने कि येशू आउनुको एउटा कारण हो, उहाँ हामीलाई उदाहरण दिन आउनुभयो। हामी मध्ये धेरैले सुन्छौँ र धेरैले पढ्छौँ तर हामी मध्ये धेरैले राम्रोसँग सिक्न सक्छौँ जब हामी वास्तवमा एउटा मोडेल देख्छौँ। येशू शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, मार्ग म नै हुँ, सत्य म नै हुँ र जीवन म नै हुँ। उहाँले भन्नुभएको हरेक कुरामा, उहाँले गर्नुभएका सबै कुराहरूमा, उहाँ हुनुहुने सबै कुरामा सत्य थियो। घुँडाको शल्यक्रियाबाट निको हुँदा मैले सुसमाचारहरू पुनः पढ्ने निर्णय गरे। म मत्ती, मार्क, लुका र जोन पढ्छु किनकि यदि म तिमीलाई सत्यको बारेमा सिकाउन जाँदैछु भने म यो मानिसलाई जान्न चाहन्छु जसले म सत्य हुँ। धर्मशास्त्रमा 80 फरक पटक येशूले भन्नुभयो, म तिमीलाई सत्य भन्छु, त्यो केही छैन। 80 पटक उसले जोरदार रूपमा भन्यो, म चाहन्छु कि तपाईँ यो सुन्नुहोस्। 20 फरक पल्ट उहाँले भन्नुभयो, अब तपाईँले यो भनिएको सुन्नुभएको छ तर म तपाईँलाई यो भन्न चाहन्छु, के तपाईँलाई थाहा छ उसले के गरिरहेको थियो? उहाँले दुःख ल्याउने मिथकहरू सफा गर्दै हुनुहुन्थ्यो। उनले भने कि अब यहाँ चिजहरू छन् जुन तपाईँले किन्नुभएको छ तर अब म तपाईँलाई सत्य बताउँछु। जब तपाईँ येशूले भन्नुभएको कुराहरू र अन्य बाइबलीय लेखकहरूले हामीसँग साझा गरेका कुराहरू सत्य छन् भन्ने अध्ययन गर्नुहुन्छ, तीनवटा कुरामा प्रतिबद्ध हुनुहोस्। आफ्नो हृदयमा सत्यको खोजी गर्न प्रतिबद्ध हुनुहोस्। भगवान् मिथकहरू र पुराना पत्नीहरूको कथाहरूसँग कुनै सरोकार नगर्नुहोस्। बरु आफैलाई ईश्वरीय हुन तालिम दिनुहोस्। पछि पावलले तिमोथी एक युवा प्रचारकलाई चेतावनी दिए, किनभने समय आउनेछ जब मानिसहरूले सही सिद्धान्तको साथमा रहने छैनन्। बरु तिनीहरूको आफ्नै इच्छा अनुरूप तिनीहरूले आफ्नो कान चिलाउने कुरा भन्नको लागि तिनीहरूको वरिपरि धेरै शिक्षकहरू जम्मा गर्नेछन्। सुन्नको लागि तिनीहरूले आफ्नो कान सत्यबाट फर्काउनेछन् र मिथकहरूमा फर्कनेछन्। बिन्दु भनेको तपाईँले सुन्नुभएको, देख्ने वा अनुभव गर्ने सबै कुरालाई परमेश्वरको सत्यको विरुद्धमा जाँच्नु हो। संसार वा मेरो वरपरका मानिसहरूले भन्न सक्छन्, यो तातो छ, यो चिजमा छ, सबैले यो गरिरहेका छन्, सत्यले यो ठिक छैन घोषणा गर्न सक्छ। म तपाईँलाई एक क्लासिक उदाहरण दिँदै यहाँ धेरै समय लिन सक्छु। मेरो मनमा के छ भनौँ, ज्योतिष र मनोवैज्ञानिक हटलाइनहरू, ती चिजहरू लाखौँ डलर कमाउनु पर्नेछ, टेलिभिजनमा नहुने धेरै छन्। म पक्का छु कि अधिकांश मानिसहरू ती चिजहरूमा डुब्छन्। तिनीहरूमध्ये केही गम्भीर छन्, तिनीहरूमध्ये केही रमाइलोका लागि छन् र तिनीहरूमध्ये केही केवल मजाक हुन्। परमेश्वरको वचनले यो हास्यास्पद छैन भन्छ। म तपाईँलाई एक दर्जन फरक खण्डहरू देखाउन सक्छु जुन यो गलत छ, यो खराब छ, यसबाट टाढा रहनुहोस्। म सबै कुरा परमेश्वरको वचनद्वारा परीक्षण गर्छु, मेरो आफ्नै अनुभव पनि। हाम्रो पुस्ताले विश्वास गर्ने चिजहरूमध्ये एक व्यक्तिगत अनुभव हो। यो परम सत्य हो। यदि मैले यो जान्दछु, यो महसुस गरेँ वा महसुस गरेँ भने यो जस्तो छ त्यस्तै हुनुपर्छ। अब तपाईँ यसको बारेमा सोच्नुहोस्। यदि टेक्नोलोजीले भर्चुअल वास्तविकता अनुभव सिर्जना गर्न सक्छ कि म भन्न सक्दिनँ कि यो गलत हो भने के तपाईँलाई सैतानले पनि त्यस्तै गर्न सक्छ जस्तो लाग्दैन? वास्तवमा के तपाईँलाई लाग्दैन कि उहाँसँग त्यो शक्ति वर्षौँ र वर्षौँ र वर्षौँदेखि थियो? म परमेश्वरको वचनको सत्यताको विरुद्धमा भएको अनुभवलाई पनि परीक्षण गर्छु र यदि दुईवटा भिडन्त भयो भने म कुनलाई स्वीकार गर्छु? म परमेश्वरको वचन अवधिको सत्यतालाई स्वीकार गर्दछु। तपाईँले अनुभव गर्नुभएकोले मात्र यसको मतलब यो सही सत्य वा सही हो भन्ने होइन। हामीमध्ये धेरैले बम्पर स्टिकर देखेका छौँ जसमा भनिएको छ, भगवान्ले भन्नुहुन्छ म विश्वास गर्छु, त्यसले समाधान गर्छ, यो खराब बम्पर स्टिकर होइन तर मैले तपाईँका लागि एउटा राम्रो स्टिकर पाएको छु, भगवान्ले यो भन्नुभयो, यसले यसलाई मिलाउँछ। चाहे म यसलाई विश्वास गर या नगरु, मैले पत्याउनु या नमान्नु, यसले केही फरक पार्दैन, भगवान्ले भन्नुभयो त्यस्तै हो। सत्य भनेको सत्य हो, म मान्छु वा नमान्छु। बिन्दु खोज्नु हो, तर म कहाँ खोज्ने? यसलाई ख्रिष्टमा खोज्नुहोस्। येशूले भन्नुभयो म यस संसारमा सत्यको गवाही दिन आएको हुँ। यसलाई परमेश्वरको वचनमा खोज्नुहोस्। बाइबलले भन्छ तपाईँको वचन सत्य हो र निर्दोष। उहाँको मण्डली मार्फत खोज्नुहोस्। पावलले तिमोथीलाई भने तिमीहरूले थाहा पाउनेछौ कि मानिसहरूले परमेश्वरको घरमा कसरी आचरण गर्नुपर्छ जुन जीवित परमेश्वरको मण्डली हो, सत्यको स्तम्भ र जग हो। विश्वास गर्न र सत्यलाई अँगाल्ने प्रतिबद्धता। यसलाई खोजेर मात्र पुग्दैन र थाहा पाएर पनि पुग्दैन, अँगाल्नुपर्छ। शब्द विश्वास गर्नुहोस् अर्को शब्द हो जुन सुसमाचारका विवरणहरू मार्फत मलाई बाहिर निस्कियो। युहन्ना 3:18 भनिएको छ उहाँमाथि विश्वास गर्नेलाई दोषी ठहराइँदैन तर जसले विश्वास गर्दैन ऊ पहिले नै दोषी ठहरिएको छ किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाममा विश्वास गरेको छैन। सैतानको पनि बौद्धिक आरोहण छ। भगवान् एक विश्वास र एक अंगालो होइन। सत्यमा बाँच्न प्रतिबद्ध हुनुहोस्। म यसलाई खोज्छु, विश्वास गर्छु, अंगालो दिन्छु र बाँच्दछु। म मान्छु, म गर्छु, म सुसमाचारको पालना गरेर सुरु गर्छु कि येशु सत्य व्यक्तित्व हुनुहुन्छ, संसारमा आउनुहुने परमेश्वर हुनुहुन्छ भन्ने सुसमाचारमा भरोसा राख्दै। यो गाइडबुक उहाँको वचन बाइबलले हामीसँग गरेको सरल तरिका साझा गर्दछ। यो विश्वासबाट सुरु हुन्छ कि येशु परमेश्वरको पुत्र हुनुहुन्छ, एक विश्वास जसले हामीलाई उहाँलाई मौखिक रूपमा स्वीकार गर्न, संसारलाई उहाँप्रतिको हाम्रो निष्ठाको घोषणा गर्न लैजान्छ। रोमी 10:9-10 यसले बताउँछ कि एकपटक तपाईँले आफ्नो हृदयको प्रतिबद्धता र उहाँप्रतिको आफ्नो स्नेह राख्नुभयो भने सुसमाचारप्रतिको तपाईँको सम्पूर्ण आज्ञाकारिता बप्तिस्मा पानीमा शारीरिक डुब्ने अनुभवद्वारा परिणत हुन्छ। क्रुसमा येशूको प्रायश्चित मृत्यु हुनुअघि उहाँले निकोदेमसलाई भन्नुभयो मानिस पानी र आत्माबाट जन्मेको बाहेक ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौँ। त्यसैले हामी उहाँसँगै मृत्युमा बप्तिस्माद्वारा गाडियौँ ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट बौरी उठ्नुभयो त्यसरी नै हामी पनि बाँच्न सकौँ। नयाँ जीवन येशूप्रतिको तपाईँको प्रतिबद्धताको सत्यता यही हो। यो सत्य हो कि तपाईँ कसरी एक क्रिश्चियनको रूपमा आफ्नो जीवन सुरु गर्नुहुन्छ र तपाईँ कसरी क्रिश्चियन भन्नुहुन्छ। त्यो प्रतिबद्धताबाट तपाईँ उहाँलाई माया गर्दै र परमेश्वरको सत्यको ज्योतिमा हिँड्दै हुनुहुन्छ। तर यो तपाईँमा निर्भर छ। याद गर्नुहोस् कि तपाईँले विश्वास गर्न चाहनुभएको कुनै पनि कुरामा विश्वास गर्ने स्वतन्त्रता छ। तर तपाईँ जे विश्वास गर्नुहुन्छ सत्य अझै पनि सत्य हो। तर त्यहाँ एउटा ठूलो चेतावनी छ, तिनीहरू नाश हुन्छन् किनभने तिनीहरूले सत्यलाई प्रेम गर्न इन्कार गरे र यसैले बचाइए। कसैले सोध्यो के धूम्रपानले मलाई नरकमा पठाउँछ? परमेश्वर दयालु न्यायकर्ता हुनुहुन्छ भनेर हामीलाई थाहा छैन। भगवान्ले कसैलाई नरकमा पठाउनुहुन्न, उसले सबैलाई आफूले विश्वास गर्ने र ती विश्वासहरूको बारेमा के गर्ने भनेर छनौट गर्न दिन्छ। तर ख्रीष्टलाई स्वीकार गर्न, प्रेम गर्न र पछ्याउन अस्वीकार गर्नेहरू उहाँको न्यायको खतरामा छन्।